الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الطلاق مرتان فإمساكم بمعروف أو تسريح بإحسان سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ارشاد باری تعالیٰ ہے الطلاق مرتان, اور طلاق جو ہے وہ دو بار تک ہے. فَإِمْسَاكُمْ بِمَعْرُوفِ, اس کے بعد رکھ لینا موافق دستور کے, او تصریحٌ بِإحسان, یا چھوڑ دینا بھلی طرح سے. تو طلاق دو مرتبہ ہے, اگر قاعدے کے مطابق رکھ لے اس کے بعد تو بھی ٹھیک ہے, یا اس کو اچھی طرح سے چھوڑ دے. حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ ان طلاق کی آیتوں کے بارے میں فرماتے ہیں کہ پورے قرآن میں طلاق کی بہت ساری آیتیں موجود ہیں, مگر یہ جو چند آیتیں ہیں یہ طلاق کے معاملوں میں اہم ضابطوں کی حیثیت رکھتے ہیں. اس لیے طلاق کے معاملوں کو جاننے کے لیے ان آیتوں کا سمجھنا بہت ضروری ہے. اللہ تعالیٰ نے قرآن پاک میں فرمایا الطلاق مرتان, طلاق دو مرتبہ کی ہے. تو طلاق ہم نے تو عام طور پہ سنا تھا تین مرتبہ میں ہوتی ہے, یا ہم نے یہ سنا تھا کہ طلاق ایک مرتبہ ہوتی ہے, پھر دوسری مرتبہ ہوتی ہے, پھر تیسری مرتبہ ہوتی ہے. اللہ تعالیٰ نے یہاں فرمایا کہ طلاق دو مرتبہ ہی ہے. تو اس کا کیا مطلب ہے؟ اس کا مطلب یہ ہے کہ طلاق آپ کے پاس چانس ہے کہ ایک طلاق دیں, دوسری طلاق دیں. دوسری طلاق کے بعد عدت ہے, اس عدت کے اندر اگر پھر رجوع کر لیا تو پھر بھی بیوی کو واپس لا سکتے ہیں, اور اگر پھر رجوع نہیں کیا اور عدت گزر گئی تو اب تیسری طلاق پڑ گئی, ختم ہو گیا معاملہ, اور اس کے بعد اب رجوع نہیں ہو سکتا. تو دو مرتبہ تک طلاق, اور دو مرتبہ دو اختیار ہے, تیسری دے دی تو اختیار ختم, اور تیسری دینے کے بعد عدت اگر پوری ہو گئی تو بھی اختیار ختم ہو جائے گا. تو اس لیے فرمایا الطلاق مرتان, طلاق دو مرتبہ ہے. فَإِمْسَاكُمْ بِمَعْرُوفِ, اگر چاہے تو دوسری مرتبہ طلاق دینے کے بعد امساک کر لے, پکڑ لے, رکھ لے واپس, رجوع کر لے. وَتَصْرِيحٌ بِإِحْسَانِ, یا پھر اس کو چھوڑ دے بے احسان, اچھی طرح سے. ضروری نہیں ہے کہ طلاق دینے کے بعد جو ہے وہ زبردست لڑائیاں ہوں اور گالی گلوچ ہو اور دوسروں کے اوپر اور پوری دنیا میں باتیں کی جائیں اور ہر ایک کو عیب بیان کیے جائیں. اللہ تعالیٰ نے تو حکم فرمایا وَتَصْرِيحٌ بِإِحْسَانِ, اگر چھوڑنا ہے تو احسان کے ساتھ بھلی طرح سے چھوڑو. طلاق کے بارے میں نبی علیہ الصلوۃ والسلام کی یہ مبارک حدیث سمجھنا اور سننا بہت ضروری ہے کہ نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا ابغض الحلال الی اللہ الطلاق, اللہ تعالیٰ کے نزدیک حلال چیزوں میں سب سے مبغوض, سب سے مکروہ چیز جو ہے وہ طلاق ہے. تو یہ طلاق دینا کوئی پسندیدہ چیز نہیں ہے, تاہم شریعت نے طلاق دینے کی گنجائش رکھی ہے, اور اس گنجائش کو پورا کرنے کے لیے یہ مبارک آیتیں بیان کی جا رہی ہیں کہ اگر اس گنجائش کو استعمال کرنا ہے, طلاق دینی ہے, تو پھر ان اصولوں کے مطابق طلاق دینا. تو اللہ تعالیٰ نے طلاق کو پسند نہیں کیا. بلکہ یہ جو نکاح ہوتا ہے اس نکاح میں تو اللہ تعالیٰ نے فرمایا کہ تم کو تین نعمتیں ملتی ہیں، ایک تم کو سکون ملتا ہے، دوسرا تم کو رحمت ملتی ہے، دوسرا تم کو محبت ملتی ہے. تو تین چیزیں ایسی بڑی چیزیں جو ہر انسان کے دل کی خواہش ہے کہ مجھے یہ تین چیزیں مل جائیں، اور اللہ تعالیٰ نے یہ تین چیزیں تو نکاح میں رکھ دیں. فرمایا وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا. اللہ کی نشانیوں میں سے نشانی ہے کہ اللہ تعالیٰ نے تمہارے لیے تمہاری بیویاں پیدا کیں، لِتَسْكُنُوا إِلَيْهَا، تاکہ تم ان میں سکون پا جاؤ. وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً، اللہ تعالیٰ نے ان میاں اور بیوی کے درمیان مودت رکھ دی، یعنی محبت رکھ دی اور رحمت رکھ دی. تو جس نے نکاح کیا تو اس کو یہ چیزیں ملنی چاہیے. تو معاملہ طلاق تک پہنچتا ہے، یہ بڑی عجیب بات ہے. تو طلاق تک معاملہ کیوں پہنچتا ہے؟ یہ بھی تین وجوہات کی بنا پہ عام طور پر پہنچتا ہے. طلاق کی پہلی وجہ عام طور پر ناشکری بنتی ہے. جب انسان کے اندر ناشکری ہوتی ہے نا، چاہے مرد ہو چاہے عورت ہو، بس یہ سمجھے کہ جی یہ میری بیوی اچھی نہیں ہے، یا بیوی یہ سمجھے کہ میرا خاوند اچھا نہیں ہے، اس نے مجھے کچھ نہیں دیا، یہ تو بالکل ہی اس کے پاس کچھ نہیں ہے، یہ میرا خیال نہیں رکھتا ہے، ہر وقت اس کو شکوے ہی ہوتے رہیں، ہر وقت نیگیٹو چیز کی طرف ہی دھیان ہو. جو چیزیں، جو نعمتیں وہ کرتا ہے، جو بھلائی وہ کرتا ہے، وہ یاد بھی نہیں آئے اور جان بوجھ کے اس کو بھولا جائے، صرف برائی کو یاد کر کے اسی کو ہائی لائٹ کیا جائے، تو یہ ناشکری ہے. تو اللہ کی نعمتیں ناشکری سے بڑھتی نہیں ہے کہ آپ بار بار یہ کہیں گے کہ تم یہ نہیں کرتے، تم یہ نہیں کرتے، تم نے یہ بھی نہیں کیا، تم نے یہ بھی نہیں کیا، تو یہ تو ناشکری ہے. اس سے کوئی نعمتیں بڑھ نہیں جائیں گی، اس سے کوئی وہ زیادہ بہتر نہیں ہو جائے گا. بلکہ اللہ تعالیٰ کا اصول تو یہ ہے، لئن شکرتم لازیدنکم، جو نعمتیں ہیں ان پہ شکر ادا کرو گے تو وہ نعمتیں اللہ تعالیٰ بڑھا دیں گے. تو جو عورتیں یا مرد بیوی کی اچھائی کی طرف یا شوہر کی اچھائی کی طرف نگاہ رکھتی ہیں، اسی کو دیکھتی ہیں، اس کو یاد کر کر کے اللہ کا شکر ادا کرتی ہیں، تو یہ اس بات کی دلیل ہے کہ اللہ تعالیٰ نے اس شادی کے اندر ان کے لیے رحمت اور محبت اور سکون رکھ دیا. اور جس نے صرف ہی غلط چیزوں کی طرف دیکھنا ہے، نیگیٹو پوائنٹس کی طرف دیکھنا ہے کہ جی اس میں تو یہ بھی عیب ہے، اس میں تو یہ بھی عیب ہے، اور اسی کو لے کے بیٹھ جانا ہے. اور کئی مرتبہ تو نعمتیں زیادہ ہوتی ہیں، خوشیاں زیادہ ہوتی ہیں، پھر بھی عادت یہ ہوتی ہے کہ تذکرے صرف برائیوں کے ہی ہو رہے ہوتے ہیں کہ جی آرام زیادہ کرتے ہیں. بیوی کے بارے میں کہیں گے جی بیوی سوتی زیادہ رہتی ہے، شوہر کہے گا کہ بیوی، اور بیوی کہے گی کہ شوہر سوتا زیادہ رہتا ہے، اور کبھی بیوی کہے گی کہ جی اس نے مجھے فلاں چیز نہیں لے کے دی جو فلاں عورت کے فلاں شوہر نے لے کے دیے. حالانکہ دنیا کی تمام چیزیں موجود ہوں گی، مگر اس نے یہ کہنا ہے کہ جی فلاں عورت کو جو فلاں اس کے شوہر نے چیز لے کے دی وہ نہیں لے کے دی، اسی کا رونا رہے گا. تو اس کا مطلب یہ ناشکری ہے. تو ناشکری سے نعمتیں کم ہو جاتی ہیں، اللہ کا عذاب ملتا ہے، اور انسان کی جو نعمت ہے وہ چھن جاتی ہے. اس لیے معاملہ طلاق تک پہنچ جاتا ہے. اور جو عورت شکر گزار ہوتی ہے، شوہر کی بھی شکر گزار ہوتی ہے، اللہ کی بھی شکر گزار ہوتی ہے، اللہ تعالیٰ اس کی اس رشتے کے اندر برکت ڈال دیتے ہیں، اس کی نعمتوں کو بڑھا دیتے ہیں. اور جو لوگوں کا شکر نہیں کرتا، وہ اللہ کا بھی شکر نہیں کر سکتا. نبی علیہ الصلاۃ والسلام نے فرمایا، من لم یشکر الناس لم یشکر اللہ، جو لوگوں کا شکر نہیں کر سکتا وہ اللہ کا بھی شکر نہیں کر سکتا. تو طبیعت کے اندر اگر شکر آ جائے تو پھر معاملہ طلاق تک نہیں پہنچے گا. اور کئی مرتبہ یہ ہوتا ہے کہ انسان جو ہے وہ طلاق کر لیتا ہے، اور طلاق کے بعد اسے افسوس ہوتا ہے کہ ہاں جی اس میں یہ بھی اچھائی تھی اور اس میں یہ بھی اچھائی تھی، اب میرا گزارا نہیں ہو رہا. یہ تب پتہ چلتا ہے. اسی طرح جب کوئی اچھا نوکر جو ہے انسان اس کو نکال دیتا ہے نا، جب وہ جاتا ہے تو احساس ہوتا ہے کہ وہ کیا کیا ہمارے لیے کام کرتا تھا، जब वो होता है तो उसकी बुराइयां ही हो रही होती हैं, उसको डांटे ही पड़ रही होती हैं, तो ये नाशुकरी होती है। और अल्लाह ताला फिर जाहिर करते हैं कि हाँ जी ये नाशुकरी की, अब ये नेमत तुमसे ले ली जाएगी। तो पहली बड़ी वजह जो है निकाह के टूटने की, तलाक तक मामले जाने की, वो नाशुकरी है। शुक्रगुजार बंदे का मामला अल्लाह ताला तलाक तक नहीं पहुंचने देते। तो जो बंदा तबीयत में शुक्रगुजार होगा अल्लाह ताला उसको जबरदस्त जिंदगी देंगे। अल्लाह की शान, एक टैक्सी ड्राइवर से मुलाकात हुई और उसने अजीब शुक्र की बात की, मैं तो हैरान रह गया। टैक्सी ड्राइवर था और उसने कहा कि मैं अल्लाह की नेमतों में इतना डूबा हुआ हूँ कि मैं अल्लाह का शुक्र अदा भी नहीं कर सकता कि मेरी चार बच्चे हैं, उनको मैंने पढ़ा लिया, और मेरी बीवी जो है वो अच्छे घर में रहती है, और मैं इतना शुक्र गुजार हूँ कि मुझसे ज़्यादा कोई बेहतरीन ज़िंदगी गुजार नहीं सकता होगा। अल्लाह अकबर। मैंने पूछा कि टैक्सी चलाते हो? कहते हैं हाँ टैक्सी भी चलाता हूँ और इलेक्ट्रिशियन का काम भी करता हूँ। और कभी उसने, और उसने कहा कि मैंने अपनी वालदा को हज भी करवा दिया और बीवी को भी हज करवा दिया, बच्चों को उम्रा करवा दिया, और ये उनकी ज़िंदगी है, तो मेरे मुझसे ज़्यादा खुश इंसान नहीं है। हालांकि तो मामूली सा इलेक्ट्रिशियन था, कभी उसने सोचा भी नहीं होगा कि मैं कोई ज़्यादा खर्च कर सकता हूँ, कभी उसने कोई बड़ा खर्चा भी नहीं किया होगा, कभी उसने कोई बेहतरीन किस्म के खाने नहीं खाए होंगे, कभी उसने कोई, पूरी ज़िंदगी मेहनत करते हुए गुजर गई, टैक्सी की भी नौकरी है, इलेक्ट्रिशियन की भी नौकरी है, मगर शुक्रगुजारी इतनी कि दिल सुकून से उसका भरा हुआ था, इंसान को पता चलता है। तो जिसने शुक्रगुजारी की उसके रिश्ते के अंदर सुकून होगा, ना शुक्रे बंदे को सुकून मिल ही नहीं सकता। तो इसलिए अल्लाह की नेमतों की तरफ ध्यान होना चाहिए, तो अच्छाइयों की तरफ ध्यान होना चाहिए। तो तीन वजह से तलाक होती है, पहली वजह जो है वो नाशुक्री, और दूसरी वजह जो है वो बेसब्री होती है। कई मरतबा मर्द के अंदर भी गुस्सा होता है, कई मरतबा औरत के अंदर भी गुस्सा होता है। ये जो गुस्सा है ये कई मरतबा ऐसा हो जाता है, अल्लाह को ऐसा नापसंद लगता है कि अल्लाह ताला तलाक तक बात पहुंचा देते हैं। हदीस पाक में आता है कि गुस्से वाले आदमी के अंदर शैतान इस तरह दौड़ रहा होता है जैसे उसके जिस्म में खून दौड़ रहा होता है। तो कई मरतबा ये शैतान ये काम करवा देता है, और ये गुस्से वाला बंदा जो है वो कुछ भी कर सकता है, क्योंकि गुस्से वाले बंदे के हर फैसले के अंदर और जबान से निकले हुए हर अल्फाज के अंदर शैतान का हिस्सा होता है। और गुस्सा जो है वो अजीब चीज है, जान छोड़ने वाली चीज नहीं है। जब तक के इंसान कोई बढ़िया कदम ना उठा ले तब तक ये गुस्सा जाता नहीं है। और हम समझते हैं कि जी ये गुस्सा जो है, और कई मरतबा कई लोग ये समझते हैं कि जी ये गुस्सा बड़ी कोई अच्छी क्वालिटी है, इसलिए दूसरों को बताते हैं कि भाई मेरा गुस्सा तो बड़ा तेज है, जब मैं गुस्सा करती हूँ तो घर में किसी को आवाज बुलंद करने की इजाजत नहीं है। माशाल्लाह, ये अपने गुस्से की तारीफ हो रही होती है कि मेरे गुस्से के बाद तो फिर किसी को कोई हिम्मत नहीं हो सकती कि आगे से कुछ बोल ले। ये गुस्सा कोई तारीफ वाली चीज नहीं है, ये बड़े रूहानी बीमारियों में से एक बीमारी है। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया कि तुम में सबसे बेहतर वो है कि जिसको गुस्सा आने में देर लगे, तुम में सबसे बेहतर वो कि जिसको गुस्सा आने में देर लगे और जिसके गुस्से उतरने में बहुत ही थोड़ा टाइम लगे। तो जिसको गुस्सा नहीं आता उसकी अकल जो है वो सलामत रहती है, वरना उसकी अकल शैतान के मुताबिक चल रही होती है। इसलिए गुस्से से बचना चाहिए, ना शुक्री से बचना चाहिए। और तीसरी वजह आमतौर पर तलाक में ये बनती है कि इंसान निगाहों की हिफाजत नहीं करता। मियाँ बीवी जो है आपस में मियाँ बीवी होते हैं, और शोहर के कभी ताल्लुकात बाहर कहीं होते हैं या बीवी के कभी ताल्लुकात बाहर कहीं होते हैं। निगाह की हिफाजत नहीं की या कान की हिफाजत नहीं की, कभी इंटरनेट के ज़रिए से कहीं और ताल्लुक रबता हुआ, कभी सेलफोन के ज़रिए से कहीं और ताल्लुक रबता हुआ, और ये इंसान की अच्छी हस्ती खेलती जिंदगी को तबाह कर देती है। और आज के जमाने के मॉडर्न लोग कहते हैं कि जी किसी नामहरम से बात करने में क्या फर्क है, आई एम जस्ट बीइंग फ्रेंड्स विद देम, हाँ मैं दोस्ती कर रहा हूं। तो इतना ज्यादा क्लोज माइंडेड नहीं होना चाहिए ये कहते हैं। तो हम आगे से ये कहते हैं कि जी क्लोज माइंडेड और ओपन माइंडेड की डिबेट तो अल्लाह ताला ने कुरान में ही खत्म कर दी। अल्लाह ताला ने फरमा दिया कुल लिल मुमिनीन यगुज्जु मिन अबसारहिम और कुल लिल मुमिनात यगुज्जुना मिन अबसारहिन, मोमिन मर्दों से कह दो कि निगाहों को नीचा रखें, बस अपनी बीवी को देख सकता है। और मोमिन औरतों से कह दो, ये अलग हुक्म, आम तौर पे कुरान का दस्तूर ये है कि बस हुक्म एक मर्तबा मर्दों की तरफ कर देते हैं, तो वही हुक्म औरतों के लिए है, वाकिमुस्सलात नमाज कायम करो, इसका मतलब ये है कि मर्द भी कायम करे औरत भी पढ़े नमाज। मगर इस निगाह को नीचे रखने का मामला जो है, गैर महरम से ताल्लुकात के जो मामला है, अल्लाह ताला ने मर्दों को अलग हुक्म दिया और वही हुक्म अलग औरतों को दिया, कुल लिल मुमिनीन यगुज्जु मिन अबसारहिम कुल लिल मुमिनात यगुज्जुना मिन अबसारहिन, मोमिन मर्दों से कह दो कि निगाहों को नीचे रखो अपनी शर्मगाहों की हिफाजत करो, मोमिन औरतों से कह दो कि निगाहों को नीचे रखो अपनी शर्मगाहों की हिफाजत करो। तो आजकल के जमाने में आम तौर पे रिश्ते खराब होने की जो वजह ज्यादा जो बनती है वो ये होता है, इंसान का निकाह एक जगह और ताल्लुकात जो हैं वो दूसरी जगह। और ये जो ताल्लुकात दूसरी जगह हो जाते हैं, अल्लाह ताला इसकी बेबरकती जाहिर करते हैं और मामला तलाक तक पहुंच जाता है। मर्द जो है हर चीज बर्दाश्त कर लेगा, औरत की हर ज्यादती बर्दाश्त कर सकता है, जो चीज बर्दाश्त नहीं कर सकता वो उसके ताल्लुकात अगर कहीं और हैं, वो अपनी इफ्फत और पाक दामिनी की अगर हिफाजत नहीं करती, तो ये मर्द के लिए बर्दाश्त करना सबसे मुश्किल काम है। इसलिए ये तीन वजूहात बनती हैं आम तौर पे तलाक हो जाने की। ताहम अल्लाह ताला ने तलाक को पसंद नहीं किया। इंसान ये तीन वजूहात को दूर करे अपनी जिंदगी से, बल्कि शरीयत तो ये कहती है कि घर के बड़े लोग जो हैं वो बैठें और फैसला करें कि जी अब औरत अपनी जिंदगी की यूं इस्लाह करे और मर्द अपनी जिंदगी की यूं इस्लाह करे, मगर तलाक ना होने दे। ये तलाक को अल्लाह ताला ने पसंद नहीं किया। चुनांचे एक बुजुर्ग थे थानवी रहमतुल्लाह अलैह लिखते हैं कि उनकी बीवी ने ऐसी गलती की कि वो तलाक दे सकते थे, उन्होंने तलाक नहीं दी कि तलाक अल्लाह को पसंद नहीं। जब उनका इंतकाल हुआ तो किसी ने उनको ख्वाब में देखा और पूछा क्या बना, तो उन्होंने कहा कि अल्लाह ताला ने मुझे बुला के कहा कि ऐ मेरे प्यारे बंदे, तूने मेरी एक बंदी को मेरी बंदी समझ के माफ किया, जा आज मैंने तुझे अपना बंदा समझ के माफ किया। तो अल्लाह ताला को ये तलाक ना देना इतना पसंद है। इन मुबारक आयतों में पहला हुक्म यह तलाक मर्रतान कि तलाक दो मर्तबा है, इसके बाद जो इद्दत है उस इद्दत में इद्दत के अंदर अंदर रुजू कर लो, तो फइमसाकुम बिमारूफ अपने बीवी को दस्तूर के मुवाफिक रख लिया, और तसरीहुम बिहसान या फिर उसको अच्छी तरह से छोड़ दिया अगर इद्दत गुजर गई, तो ये पहला हुक्म। और दूसरा हुक्म आया वला यहिल्लु लकुम अन ताखुजु मिम्मा आतैतुमुहुन्न शैअन, वला यहिल्लु और तुम्हारे लिए हलाल नहीं, लकुम अन ताखुजु मिम्मा कि तुम ले लो जो आतैतुमुहुन्न जो तुमने औरतों को दिया था, शैअन जो भी चीजें दी थी, तो हलाल नहीं है कि औरत को जो दिया हुआ माल है या उसको जो दिया हुआ मेहर है वो उससे वापस लिया जाए। ये कुरान की आयत है। आम तौर पे शादी ब्याह के मौके पे शरीयत ने ये रख दिया है हुक्म कि मेहर दिया जाए औरत को, जब तलाक देते हैं तो वो मेहर लेना जो है वो जायज़ नहीं है। कई मर्तबा आदमी जो है वो तलाक जानबूझ के नहीं देता कि जब तक मेहर और जो जितना माल तुमको दिया हुआ है वो वापस नहीं करोगी तब तक मैं तुमको तलाक नहीं देता। ऐसा करना हलाल नहीं है। एक सूरत बयान कर दी कि एक सूरत में मेहर वापस लेना हलाल हो सकता है, फरमाया इल्ला अन यखाफा, मगर ये कि दोनों डरें, अल्ला युकीम हुदूदल्ला, कि वो अल्लाह ताला की हदों को कायम नहीं रख सकते। इन खिफ्तुम इल्ला युकीम हुदूदल्ला, अगर तुमको इस बात का डर है कि तुम अल्लाह की हदूद को कायम नहीं रखते, फला जुनाहा अलैहिमा फी फला जुनाहा अलैहिमा फी मफ्तदत बिही, तो फिर कुछ गुनाह नहीं इसमें दोनों पर कि औरत बदला में कुछ देर दे कर कुछ और छूट जाए। यानी अगर अब औरत ये जो है हुकूक पूरे नहीं कर सकती और मर्द भी यही समझता है और औरत जो है वो छूटना चाहती है, तो अब मर्द ये मुतालबा कर सकता है कि अगर तुम मेहर वापस कर दो या अगर मेहर मर्द के सर पर है तो उसको माफ़ कर दो और फिर औरत जो है वो खुला ले ले। तो ऐसी सूरत में फिर भी जायज़ है कि मेहर को छोड़ दिया जाए। यहाँ आके एक बात कहना ज़रूरी है, वो ये है कि आम तौर पे जब तलाक का मामला होता है तो माल वापस लेने का मामले की बहुत सारी गुफ्तगू होती है, क्योंकि हमारे माशरे में एक तो मेहर दिया जाता है औरत को और एक औरत को और चीज़ें दी जाती हैं जिसको बरी कहते हैं, जो मर्द की तरफ से होता है। तो ये जो बरी होती है जो दी जाती है, कई मर्तबा तलाक के वक्त जो है मर्द की जो फैमिली होती है वो ये चाहती है कि जी ठीक है मेहर रख ले, मगर हमने जो बरी में जो गिफ्ट्स दिए हैं वो सारी चीज़ें हमें वापस करे। तो शरीयत ये कहती है और हजरत मुफ्ती मोहम्मद शफी रहमतुल्लाह ने लिखा है, महर को अलग बयान किया और बाकी दी हुई जो गिफ्ट्स हैं उनको अलग बयान किया कि जी ये दी हुई महर और दिए हुआ माल जो था वो दोनों चीजें जो हैं वो वापस नहीं लिया जा सकता। तो ये दोनों चीजें जो हैं वो वापस नहीं ली जा सकती। हाँ अगर खुला ले ले तो फिर इन चीजों के बारे में कहा जा सकता है, बात की जा सकती है। एक चीज जो आम तौर पे कई मर्तबा कई घरों में होती है, इसके बारे में भी मुफ्तियाने कराम ने फतवा दिया है, वो ये है कि कई मर्तबा उस बरी के अंदर कुछ तो गिफ्ट्स दी जाती हैं जो मखसूस होती हैं उसी औरत के लिए, मगर कई मर्तबा ये होता है कि घर के अंदर तीन चार बेटे होते हैं, पहली बहू को भी वही सोना दिया जाता है, फिर जब दूसरी की शादी होती है तो उससे लेके दूसरी को भी वही दिया जाता है, और तीसरी की शादी होती है तो दूसरी से लेके फिर तीसरी को भी वही दिया जाता है। तो वो किसी एक की मिल्कियत नहीं होती है, उसूल ही ये होता है कि वो पूरे घर का सोना है, पूरे घर को ज्वेलरी जो है वो इस्तेमाल करेंगी, सारी बहुएं जब जरूरत हो तब वो उसको पहन सकती हैं, वालदा भी उसी में से इस्तेमाल करती है, नंदे भी उसी में से इस्तेमाल करती हैं, तो ये किसी एक की जायदाद नहीं होती। तो ऐसा माल जो है वो माल जो है वो उस औरत का की जायदाद नहीं होती, वो खास उस औरत को नहीं दिया जाता। तो जब तलाक होती है तो ऐसी जो सोना अगर उसके पास है या ऐसी कोई माल इसके पास है उसको वापस लेने की शरीयत इजाजत दे देती है। तो ये बातें माल लेने देने के बारे में। अब देखिए कुरान पाक में इस इन मुबारक आयतों में तलाक और फिर तलाक के बाद रुजू करने का मामला और फिर उसके बाद जो माल के लेने देने का मामला है वो अल्लाह ताला ने बयान कर दिया। आगे फरमाया तिलका हुदूदुल्लाह, ये अल्लाह ताला की बांधी हुई हदें हैं, फला तअतदूहा, इन हदों से तजावज़ ना करना, वमैया तअद्दू हुदूदल्लाह, और जो बढ़ गया अल्लाह ताला की हुदूदों से, फउलाएका हुमुज़्ज़ालिमून, तो वो फिर जालिम ही कहलाएगा। यहां आके अब तलाक से मुतालिक एक और बड़ी इंपॉर्टेंट मुबारक आयत आई है। अल्लाह ताला फरमाते हैं, फइन तल्लकहा फला तहिल्लु लहु मिन बादु हत्ता तन्किहा ज़ौजन गैरहू, फिर अगर इस औरत को तलाक हो गई, फला तहिल्लु लहू, तो फिर अब मर्द के लिए ये जायज नहीं, ये हलाल नहीं, मिम बादु, इसके बाद कि वो औरत को फिर वापस लेके आए, हत्ता तन की हजौजन गैरहू, हत्ता कि वो औरत किसी और मर्द से शादी ना कर ले। نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، ایک صحابی کے بارے میں پتہ چلا، آپ نے فرمایا نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ حضرت عائشہ صدیقہ رضی اللہ عنہ، بخاری شریف کے الفاظ ہیں حضرت عائشہ رضی اللہ عنہ کے، وہ فرماتی ہیں کہ ایک آدمی نے اپنی بیوی کو 3 طلاق دے دی، اس عورت نے دوسری جگہ نکاح کیا تو اس کے دوسرے شوہر نے بھی اس کو طلاق دے دی۔ نبی علیہ الصلوۃ والسلام سے پوچھا گیا کہ کیا یہ عورت پہلی شوہر کے لیے حلال ہے؟ آپ نے فرمایا نہیں، جب تک کہ دوسرے شوہر اس سے ہم بستری کر کے لطف اندوز نہ ہو جائے جس طرح پہلے شوہر نے کیا تھا، اس وقت تک طلاق دینے سے پہلے شوہر کے لیے حلال نہیں ہوگی۔ اسی کو یہاں ہمارے الفاظ میں، عام دستور میں اس کو حلالہ کہا جاتا ہے، کہ اب عورت کی ایک مرتبہ طلاق ہو گئی، اب طلاق ہونے کے بعد وہ اپنی بیوی اپنے شوہر کے ساتھ واپس رہنا چاہتی ہے تو اب واپس نکاح نہیں ہو سکتا، اور یہ ہمارے یہاں بڑا پرابلم ہے۔ شوہر جو ہے وہ غصے میں آ کے 3 طلاقیں دے دیتا ہے، اور میاں بیوی پھر میاں بیوی کی طرح رہ رہے ہوتے ہیں، واپس نکاح کر لیتے ہیں۔ یہ کوئی واپس نکاح ہو ہی نہیں سکتا، واپس نکاح کی کنڈیشن ہی یہی ہے کہ اب عورت دوسری جگہ شادی کرے، دوسری جگہ شادی کر کے اس کے ساتھ ہم بستری بھی کرے، جب تک ہم بستری نہیں ہوگی تب تک واپس نکاح نہیں ہو سکتا، اس کو حلالہ کہتے ہیں۔ عام طور پہ کچھ مرد جو ہوتے ہیں اپنی زبان کے ایسے تیز ہوتے ہیں کہ 3 مرتبہ زبان سے طلاقیں ایسے دے رہے ہوتے ہیں کہ جیسے عام گفتگو کر رہے ہوتے ہیں۔ کئی مرتبہ یہ خبر ملتی ہے کہ عورت بتاتی ہے کہ جی میرا خاوند تو ہر روز مجھے طلاق دے رہا ہوتا ہے، تو یہ جو بار بار طلاقیں دے دینا، 3 طلاقیں ہو گئیں تو عورت حلال نہ رہی، اب عورت حرام ہو گئی ہے۔ اب جب تک وہ کسی اور سے شادی نہیں کرے گی تب تک، اور اس سے پھر طلاق نہ ہو جائے تب تک، وہ عورت جو ہے وہ واپس نہیں آ سکتی۔ یہ 3 طلاقیں ایک ساتھ دے دینا، یہ نبی علیہ الصلوۃ والسلام نے اس سے بہت ہی ناگواری کا اظہار کیا۔ حضرت محمود بن لبید رحمۃ اللہ علیہ نسائی شریف میں روایت کرتے ہیں نبی علیہ الصلوۃ والسلام کی حدیث کہ رسول اکرم صلی اللہ علیہ وسلم کو ایک آدمی کے متعلق خبر دی گئی جس نے اپنی بیوی کو ایک ساتھ 3 طلاقیں دی، تو آپ صلی اللہ علیہ وسلم غصہ ہو کر کھڑے ہو گئے اور فرمایا، کیا اللہ کی کتاب کے ساتھ کھیل کیا جاتا ہے؟ حالانکہ میں تمہارے درمیان موجود ہوں۔ اتنے میں ایک آدمی کھڑا ہوا اور کہنے لگا، اے اللہ کے رسول، کیا میں اس کو جا کے قتل کر دوں جس نے یہ 3 طلاقیں ایک ساتھ دی ہیں؟ تو اس سے پتہ چلا کہ نبی علیہ الصلوۃ والسلام کے نزدیک یہ 3 طلاقیں ایک ساتھ دے دینا غصے میں آ کے، یہ بہت ہی ناپسندیدہ عمل ہے۔ مگر یہاں کئی مرتبہ لوگوں کو غلطی ہو جاتی ہے کہ جی ایک ساتھ 3 طلاق دی تو 3 نہیں ہوتی، ایک ہی ہوتی ہے، اور اس پر جمہور فقہا کا اتفاق ہے کہ 3 طلاقیں اگر دے دیں تو وہ 3 ہی ہوں گی، چاہے ایک ہی مجلس میں کیوں نہ دی ہو۔ تو امام ابو حنیفہ رحمۃ اللہ علیہ، امام شافعی رحمۃ اللہ علیہ، امام مالک رحمۃ اللہ علیہ، امام احمد بن حنبل، اور تقریباً تمام جو سلف اور خلف کے علماء ہیں ان میں 3 طلاقوں سے طلاق واقع ہو جاتی ہے۔ کچھ حضرات نے یہ بھی کہا کہ جی 3 طلاقیں اگر ہو جائیں تو اس کو ایک ہی گنا جائے گا، مگر تمام جتنی بھی بڑی فقہ ہیں، ان کے جتنے بھی بڑے بزرگ ہیں، وہ تمام کے تمام اس بات پر متفق ہیں کہ جس نے 3 طلاقیں ایک ساتھ دے دیں تو 3 ہی طلاقیں ہو جائیں گی۔ تو اس مبارک آیت سے پتہ چلتا ہے کہ جی طلاق دینے کے بعد بیوی سے نکاح جو ہے وہ اس وقت تک جائز نہیں ہے جب تک کہ بیوی کہیں اور نکاح نہ کر لے اور اس کے ساتھ ہم بستری نہ کر لے۔ فَإِن طَلَّقَهَا، اور پھر اگر وہ دوسرے خاوند نے طلاق دے دی، فلا جناح علیہما، تو پھر اب ان دونوں پہ کوئی گناہ نہیں، ایترج ایترجع، کہ وہ دونوں پھر واپس مل جائیں، ان ظننا، کہ ان کو یہ خیال ہو اَن يُقِيمَ حُدُودَ اللَّهِ کہ وہ اللہ تعالیٰ کے حکم کو قائم رکھیں گے. اگر اللہ تعالیٰ کے حکموں کو قائم رکھنا نہیں ہے, پھر لڑائی جھگڑا ہی ہونا ہے, تو اب بہتر یہ ہے کہ الگ ہو جائیں. وَتِلْكَ حُدُودَ اللَّهِ اور یہی اللہ کی باندھی ہوئی حدیں ہیں, يُبَيِّنُهَا لِقَوْمٍ يَعْلَمُونَ جو اللہ تعالیٰ بیان فرماتے ہیں جاننے والی قوم کے لیے, سمجھدار لوگوں کے لیے. تو یہاں آ کے ہمارا آج کا جو یہ سبق ہے یہ مکمل ہوتا ہے. اس سبق میں طلاق سے متعلق جو اہم اہم قرآنی اصول تھے ان تمام اصولوں کو بیان کیا گیا ہے. پانچ اصول ہیں اور ان پانچوں اصولوں کو ایک مرتبہ پھر بیان کیا جاتا ہے. اس کے بعد انشاءاللہ یہ عاجز آیتوں کا ترجمہ کرے گا. پہلا اصول یہ ہے کہ طلاق جو ہے وہ تین ہوتی ہیں, اور تین طلاقیں جو ہیں اس میں دو طلاقیں دینے کے بعد تیسری طلاق آخری موقع ہوتا ہے. دوسری طلاق کے بعد جو عدت ہے اس عدت میں اگر واپس رجوع کر لیا تو پھر جو ہے وہ واپس عورت آ جائے گی گھر میں, نہیں کیا عدت پوری ہو گئی تو اب اس کو طلاق تیسری بھی ہو گئی اور پھر وہ عورت جو ہے وہ فری ہے کہ وہ جہاں چاہے نکاح کر لے. تو یہ ایک اصول بتایا. دوسرا اصول یہ ہے کہ اگر عورت کو چھوڑنا ہے, طلاق کرنی ہے, تو طلاق تصریحم بی احسان, احسان کے ساتھ, بھلائی کے ساتھ, لڑائی جھگڑے کے ساتھ نہیں بلکہ عافیت کے ساتھ اور وقت لے کے. اور طلاق جو ہے وہ بہتر یہ ہے کہ دی جائے جب عورت اپنے حیض میں نہ ہو بلکہ طہر میں ہو. تو یہ بھی ایک اصول ہے. تاہم پہلا اصول یہ کہ طلاق جو ہے وہ تین ہوتی ہیں, اس میں سے دوسری کے بعد عدت ہے, اور عدت کے بعد جو ہے وہ پھر موقع ہے کہ انسان چھوڑ دے اور عدت کے اندر رجوع کر لیتا ہے تو عورت واپس آ گئی. دوسرا اصول یہ کہ جب چھوڑ رہے ہیں تو اچھائی کے ساتھ چھوڑ دیں. تیسرا اصول یہ ہے کہ جب چھوڑ دیا تو اس کو جو مہر دیا تھا, جو مال دیا تھا, وہ مال واپس لینے کی بالکل اجازت نہیں ہے. اور چوتھا اصول یہ ہے کہ اگر عورت کو طلاق ہو گئی تو اب اس عورت سے واپس نکاح نہیں کیا جا سکتا جب تک کہ وہ کسی اور خاوند سے شادی نہ کر لے, کسی اور مرد سے شادی نہ کر لے اور اس کے ساتھ ہم بستری نہ کر لے. پھر وہ مرد اس کو طلاق دے گا, تب جا کے پہلے شوہر کے ساتھ شادی کر لے گی. اور پانچواں اور امپورٹنٹ اصول جو ہمیں پتہ چلا ان مبارک آیتوں سے وہ یہ ہے کہ انسان جب تین طلاقیں ایک ساتھ بھی دے دیتا ہے تو وہ ایک ساتھ تینوں طلاقیں دینے سے بھی طلاق نافذ ہو جاتی ہے, عورت نکاح سے باہر نکل جاتی ہے. تو تین طلاقیں ایک مرتبہ میں دے دیے تو وہ ایک طلاق نہیں بلکہ وہ تین ہی طلاقیں ہوں گی. نبی علیہ الصلوۃ والسلام نے جس صحابی پہ ناراض بھی ہوئے کہ اس نے تین طلاقیں کیوں دے دی ایک ساتھ, آپ نے پھر بھی وہ تین طلاقیں ہی نافذ فرمائیں. اور اسی لیے جمہور فقہا, امام ابو حنیفہ, امام شافعی, امام مالک, امام احمد بن حنبل, ان تمام کے نزدیک جس نے بھی تین طلاقیں ایک ساتھ دیں اس کی تین ہی طلاقیں ہوتی ہیں اور عورت نکاح سے باہر ہو جاتی ہے. تو ترجمہ ایک مرتبہ پھر دیکھ لیجئے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الطلاق مرتان, طلاق دو مرتبہ کی ہے. الطلاق مرتان, طلاق دو مرتبہ کی ہے. فامساکم بمعروف, اس کے بعد رکھ لینا موافق دستور کے مطابق, یہ بھی ممکن ہے. او تصریحم باحسان, یا پھر چھوڑ دینا اچھی طرح سے. ولا يحل لكم ان تاخذوا مما اتيتموهن شيئا, اور تمہارے لیے حلال نہیں ان تاخذوا مما اتيتموهن شيئا, جو چیزیں تم نے ان کو دی ہیں تم ان کو واپس لے لو. الا ان يخاف الا يقيم حدود الله, مگر یہ کہ دونوں ڈرے کہ وہ اللہ کی حدودوں کو قائم نہیں رکھ سکیں گے. فان خفتم الا يقيم حدود الله, اور اگر وہ ڈرتے ہیں کہ وہ اللہ کی حدود کو قائم نہیں رکھ سکیں گے. فلا جناح علیہما فیما افتدت بہ, تو پھر کچھ گناہ دونوں پہ نہیں ہے کہ اگر عورت کوئی بدلہ دے کر چھوٹ جائے. تلک حدود اللہ, یہ اللہ تعالیٰ کی حدیں ہیں، فَلَا تَعْتَدُوهَا، تو پھر ان حدوں سے آگے نہ بڑھو. وَمَنْ يَتَعَدَّ حُدُودَ اللَّهِ، اور جو بڑھ گیا اللہ کی حدودوں سے آگے، اللہ کی بنائے ہوئے اصولوں سے آگے جو بڑھ گیا، فَأُولَئِكَ هُمُ الظَّالِمُونَ، تو پھر وہی لوگ ظالم ہیں. فَإِن طَلَّقَهَا، اور پھر جس عورت کو طلاق ہو گئی، فَلَا تَحِلُّ لَهُ مِن بَعْدُ، اور پھر نہیں جائز ہے کہ اس کو طلاق کے بعد مرد جو ہے اس کو حلال کر لے اپنے لیے. حتیٰ تنکح زوجاً غیرہ، حتیٰ کہ وہ کسی اور آدمی سے نکاح نہ کر لے. فَإِن طَلَّقَهَا، پھر اگر وہ آدمی طلاق دیتا ہے اس عورت کو، فَلَا جُنَاحَ عَلَيْهِمَا، تو پھر ان دونوں پہ کوئی گناہ نہیں. اَن يَتَرَاجَعَا، پھر ان دونوں پہ کوئی گناہ نہیں کہ دونوں باہم مل جائیں. اِن ظَنَّا اَن يُقِيمَ حُدُودَ اللَّهِ، جب ان کو یہ خیال ہے کہ وہ اللہ تعالیٰ کے حکموں کو قائم رکھیں گے. وَتِلْكَ حُدُودَ اللَّهِ، یہی اللہ تعالیٰ کی باندھی ہوئی حدیں ہیں. يُبَيِّنُهَا لِقَوْمٍ يَعْلَمُونَ، جو اللہ تعالیٰ بیان فرماتے ہیں جاننے والے لوگوں کے واسطے. یہاں آ کے آج کا سبق مکمل ہوتا ہے. اللہ تعالیٰ ہمیں سمجھ کی اور عمل کی توفیق نصیب فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین.